यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आधुनिक र उत्पादनमूलक कृषि प्रणालीमा जानुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। हिंसा शब्द प्रयोगको विषयलाई लिएर सत्ता पक्ष र प्रमुख प्रतिपक्ष बीच भएको विवादले प्रतिनिधि सभा बैठक प्रभावित। उपसभामुख इन्दिरा राणाले पदीय मर्यादा विपरीत कार्य गर्नुभएकाले राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने नेपाली कंग्रेसको निष्कर्ष। आजदेखि तीन दिन मनसून सक्रिय हुने भएकाले सजगता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच पहिलो पटक आमने सामने बहस। दुवै नेताद्वारा राष्ट्रपति निर्वाचनमा आफ्नो दललाई मतदान गर्न आग्रह।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको 13 साधारण सभा बैठकलाई सम्बोधन गर्नुहुँदै कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषि प्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो। त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक इन्जिनियर लगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो। उहाँले व्यापार घाटा कम गर्न र विप्रेषणको भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्टाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा उपकुलपति प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयको चुनौती भन्दा अवसर बढ़ी भएकाले सम्बद्ध पक्षको सहयोग भए राम्रो परिणाम निकाल्न सकिने बताउनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्नमा स्वर्गीय सुभाष चन्द्र नेम्बाङको भूमिका र योगदान असाधारण रहेको बताउनु भएको छ। नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान सभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष स्वर्गीय सुभाष चन्द्र नेम्बाङको प्रथम स्मृति सभालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधान सभालाई सफल बनाउनका साथै संसदलाई स्वस्थ तथा अनुशासनभित्र राख्ने खुबी स्वर्गीय नेम्बाङमा रहेको स्मरण गर्नुभयो।
पार्लियामेन्ट हाम्रो संसद ट्र्याक भन्दा बाहिर जान्दैन, किनभने त्यहाँ सुभाषजी सभामुख हुनुहुन्छ, सुभाषजी संविधान सभाको अध्यक्ष हुनुहुन्छ, त्यस कारण यो संसद ट्र्याक बाहिर जाँदैन भन्ने विश्वास छ। दोस्रो संविधान सभालाई सफल बनाउने कुरामा उहाँको समेत ज्यादै महत्वपूर्ण भूमिका रह्यो, योगदान रह्यो। संविधान जारी गर्ने कुरामा, संविधान सभालाई फेरि असफल हुन नदिने कुरामा सुभाष चन्द्र नेमाङजीको अत्यन्तै महत्वपूर्ण र असाधारण भूमिका रहेको छ।
प्रधानमन्त्री ओलीले नेम्बाङको निधनबाट मुलुकले जनपक्षीय देशभक्त व्यक्तित्व गुमाउनु परेको उल्लेख गर्नुहुँदै पार्टीलाई समेत अपूरणीय क्षति पुगेको बताउनुभयो। प्रधानमन्त्री ओलीले स्वर्गीय नेम्बाङको शालीनता र देशभक्तिबाट पाठ सिक्दै अघि बढ़नु अहिलेको अवस्थामा सान्दर्भिक रहेको बताउनुभयो। प्रतिनिधि सभाको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच हिंसा शब्द प्रयोगको विषयलाई लिएर भएको विवादले हिजो स्थगित भएको छ। बैठकमा सभामुख देवराज घिमरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले यही भदौ 12 गते संसदमा बोल्ने क्रममा प्रयोग गर्नुभएको हिंसा शब्द संसदको रेकर्डबाट हटाउनु नपर्ने बताएपछि नेकपा माओवादी केन्द्रका सांसदहरूले त्यसको विरोध गर्नुभयो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहित सांसदहरूको माग अनुसार हेर्दा हिंसा शब्द असंसदीय नदेखिएको भन्दै संसदको अभिलेखबाट हटाउन नपर्ने सभामुख घिमिरेले बताउनु भएको थियो। सभामुख घिमिरेले परामर्श समिति र संसद सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको बताउनुभयो। सभामुख घिमिरेले सभाका पछिल्ला बैठकहरूमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। त्यस लगत्तै बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानभन्दा बाहिर जाने छूट कसैलाई नभएको भन्दै संविधान र शान्ति प्रक्रियाको विपरीत शब्द प्रयोग गर्न नमिल्ने बताउनुभयो। उहाँले अहिले आएको व्याख्या बेठिक भएको भन्दै आफ्नो दलले त्यसको विरोध गर्ने पनि बताउनुभयो। त्यसपछि सभामुख घिमिरेले नेकपा एमालेका रघुजी पन्तलाई बोल्न समय दिनुभयो। पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागे पनि यस विषयमा विवाद नगरौं भन्दै सभामुखले बोल्न समय नदिएपछि माओवादी सांसदहरू सीटबाट उठेर संसद अवरोध गर्नुभयो। संसदमा हिंसा शब्द असंसदीय भन्दै माओवादीका सांसदहरूले विरोध गरेपछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिनुभयो। सांसद पौडेलले विस्तृत शान्ति सम्झौतादेखि संविधानसम्म कतै पनि जनयुद्ध जनआन्दोलन र सशस्त्र द्वन्दलाई हिंसा नभनिएको स्पष्ट पार्दै त्यस्ता शब्द प्रयोग नगर्न आग्रह गर्नुभयो। बैठकमा सभामुख घिमिरेले वाद प्रतिवादबाट संसदको कार्यवाही अघि बढ़ाउन नसकिने भन्दै संसद सुचारू गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गर्नुभएको थियो। माओवादीका सांसद उठेर विरोध गरिरहेपछि बैठकमा सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेलाई रेकर्ड गर्ने हो कि रूलिङमाथिको आपत्ति हो स्पष्ट पार्न समय दिनुभएको थियो। त्यसपछि प्रमुख सचेतक पाण्डेले जनयुद्धलाई होच्याउने गरी शब्द प्रयोग भएको भन्दै अहिले भएका रूलिङ संविधान र कानून विपरीत भएको र संविधान बाहिर गई कुनै पनि रूलिङ गर्न नहुने बताउनुभयो। त्यसपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संविधानले सशस्त्र द्वन्द भने पनि हिंसाको क्रममा जघन्य अपराध भएको आरोप लगाउँदै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सभामुख घिमिरेले पटक पटक कार्यसूचीमा प्रवेश गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गरे पनि माओवादी केन्द्रका सांसदहरू उठेर विरोध गरिरहेपछि बैठक भदौ 30 गते आइतबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभयो। यसअघि बैठकमा नेपाली कांग्रेसका सांसदहरूले उपसभामुख इन्दिरा राणा मगरको राजीनामा माग गर्नुभयो। बैठकको आकस्मिक समयमा कांग्रेस सांसदहरूले उपसभामुख राणाले 19 महिना अघि अमेरिका पठाउने सिफारिश पत्रमा हस्ताक्षर गर्न हुने नहुने विषयमा उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने भन्दै पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गर्नुभयो। बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उपसभामुखले आफूलाई ज्ञान नभएर पत्र लेखेको स्पष्ट पारिसकेको अवस्थामा राजीनामा मागिरहनु आवश्यक नभएको बताउनुभयो। सांसदहरूले स्वास्थ्य बीमा मार्फत उपचार गर्ने बिरामीहरूले दुःख खेप्नु परिरहेको र उपचार हुन नसक्दा रिफरका लागि झन्झट बेहोर्नु परिरहेको भन्दै स्वास्थ्य बीमा कार्ड हुनेले जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले चाडपर्व नजिकैसँगै दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ़ने गरेको र चेकिङका नाममा नागरिकलाई हैरानी दिने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सत्तारूढ़ दल नेपाली कंग्रेसले उपसभामुख इन्दिरा राणालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। हिजो पार्टी सभापति शेरबहादुर देउबाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उपसभामुख राणालाई आफै मार्ग प्रशस्त गर्न आग्रह गरेको हो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै कांग्रेसका प्रमुख सचेतक श्याम प्रसाद घिमिरेले बैठकमा सत्तारूढ़ दलहरूको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले अनधिकृत रूपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निष्कर्ष निकालेको बताउनुभयो। अर्को देशको राजदूतावासको विषयमा गर्नै नहुने काम गर्नु भएको निष्कर्ष भएकाले उपसभामुख आफैले राजीनामा दिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको छ। उपसभामुखले पत्र लेखी कूटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ने र सचिवालय मार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने कंग्रेसको ठहर छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैं लागि पर्ने बताउनु भएको छ। सुदूरपश्चिमाञ्चल सरकार मंच नेपालका पदाधिकारी एवं सदस्यसँगको भेटमा उहाँले आफू कुनै पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले छिमेकी देशतर्फका सीमानाका एवं सीमा सुरक्षा चौकीहरूलाई थप व्यवस्थित बनाउने विषयमा आफूले पहल गर्ने पनि बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा शुरू भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनमा पर्यटन मन्त्री पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताउनुभयो। आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गर्नुहुँदै मन्त्री पाण्डेले उक्त प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो। मन्त्री पाण्डेले सिकागो सम्मेलनको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले नेपालले सम्मेलनका सिद्धान्तलाई स्वीकार गरेको पनि बताउनुभयो। उहाँले नेपालमा क्षेत्रीय अनुसन्धान तथा तालिम केन्द्रको स्थापना गर्नुका साथै एयर नेभिगेशन सर्भिससँग सम्बन्धित खोजी तथा उद्धार, मौसम सम्बन्धी सेवा र एयर ट्राफिक फ्लो म्यानेजमेन्ट जस्ता विषयमा भएका राम्रा प्रयासको प्रवर्धनका लागि संयुक्त रूपमा काम गर्न सकिने उल्लेख गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दशैंसम्म सबै किसानहरूले दूधको भुक्तानी पाउने गरी व्यवस्था मिलाउन लागेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री अधिकारीले निजी क्षेत्रबाट खोलिएका डेयरी उद्योग तथा डीडीसीको गरी सबै किसानलाई लगभग 4 अर्ब रूपियाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिँदै निजी डेयरी उद्योगहरूले पनि किसानको रकम चाँडै भुक्तानी गर्नुपर्ने बताउनुभयो। एक प्रश्नको जवाफमा मन्त्री अधिकारीले पशुपक्षी तथा कृषि बीमा लगायत किसानले पाउने सबै प्रकारको बीमाको अनुदान रकम सरकारले चाँडै निर्धारण गर्ने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिनुभएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका स्थित अल्ले र बौडे तथा टोखा नगरपालिका स्थित भण्डारी मुहानको अनुगमन तथा निरीक्षण पश्चात उहाँले यस्ता स्रोतहरूको संरक्षण र सुधारलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। त्यस्तै मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रूपमा संरक्षित गर्न चुहावटलाई रोक्न अत्यावश्यक रहेको बताउनुभयो। अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री यादवले खानेपानीको दिगो व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा ध्यान दिनुका साथै सुरक्षित र गुणस्तरीय पानीको आपूर्ति सुनिश्चित गर्न सरकार लागिरहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जनताको कामलाई छिटो छरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरूसँग हिजो भएको बैठकमा उहाँले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी काम छिटो छरितो सक्ने गरी निर्देशन दिनुभयो। वर्तमान सरकार स्थायी सरकार भएकाले कर्मचारीलाई ढुक्क भएर कार्य सम्पादन गर्न आग्रह गर्दै मन्त्री खड्काले पूर्वी पहाड़ी जिल्लाका समस्यालाई सम्बोधन गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आजदेखि मनसून सक्रिय भई 3 दिनसम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागद्वारा जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षा समेत हुने जनाउँदै आवश्यक सतर्कता समेत अपनाउन आग्रह गरेको छ। महाशाखाका मौसमविद शान्ति कणेलले हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताउनुभयो। तनहुँको आबु खैरेनीमा बस दुर्घटना हुँदा 15 जना यात्रु घाइते भएका छन्। मुङलिनबाट डुम्रे जाँदै गरेको बस आबु खैरेनीमा खोलामा खस्दा घाइते मध्ये 5 जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आबु खैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले बताउनुभयो। घाइतेहरूको आबु खैरेनी अस्पतालमा उपचार भइरहेको छ। 2 जना घाइतेहरूलाई नारायणी सामुदायिक अस्पताल भरतपुर पठाइएको उहाँले बताउनुभयो। कैलालीको चिसापानी सोल्टा सड़क जीर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम बढ़ेपछि स्थानीयहरू श्रमदान मार्फत सड़क सुधारमा जुटेका छन्। सड़क मर्मत र सफाईका लागि स्थानीय तथा प्रदेश सरकारले व्यवस्था गरेपछि स्थानीयहरू आफै सड़क सुधारमा जुटेका हुन्। कैलालीबाट संवाददाता लोकु सिंह ठकुरीको यो रिपोर्ट।
चिसापानी सोल्टा जंगलघाट सड़क 2048 सालबाटै चर्चामा छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका 9 जिल्ला जोड्ने यो छोटो दूरीको सड़क हो। निर्माणाधीन अवस्थामा रहेको यो सड़क कैलाली खण्डको चिसापानीदेखि सोल्टासम्म ट्र्याक निर्माण भएको छ। यही खण्ड सबैभन्दा बढ़ी खराब र जोखिमपूर्ण छ। सो सड़क खण्ड सफाई तथा मरमत नहुँदा यात्रुहरूले निकै शास्ति भोग्नु परेको छ।
हाम्रो स्थानीय पालिकामा मोनल गाउँपालिकामा दुईवटा जेसीबीहरू छन्। सामान्य एउटा जेसीबी ल्याएर 1500 लिटर तेल खर्च गरे भए सायद यो स्थिति हामीले
30 वर्ष अगाडि पनि म यही बाटो हिँड्थे, जस्ताको तस्तै रहेछ, कुनै प्रगति मैले देखिनँ कि।
स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारको यसमा नजर नपुगेका हुनाले जनताले दुःख पाएका छन्। एउटा डोजर दिनभरि चल्यो भने पनि बाटो खुल्ने सम्भावना छ।
जनताका दुःख र शास्तिलाई सरकारले व्यवस्था गरेपछि स्थानीयवासी आफै श्रमदान मार्फत सड़क सुधार गर्दै सांकेतिक विरोधमा उत्रिएका छन्। महुन्याल गाउँपालिका र लम्कीचुवा नगरपालिकाका स्थानीयहरूले गत शनिबारबाट श्रमदान अभियान थालेका हुन्। योभन्दा पछि चर्चामा आएका सड़क निर्माण सम्पन्न भइसक्दा समेत चिसापानी जंगलघाट सड़कलाई भने सरकारले उपेक्षा गरेको र आफूहरूले विरोधको शैली परिवर्तन गरी सड़क मरमतको काम थालेको अभियानका संयोजक समेत रहेका स्थानीय वीरेन्द्र बहादुर रावलको भनाइ छ।
बन्द हड़ताल गरेर विरोध गरिन्थ्यो, तर हामीले सचेत नागरिकहरूले बाटो बनाएर निर्माण गरेर अथवा जानेर यात्रुहरूले असहजता भोगिरहेका छन् त्यो ठाउँमा सहजता थपौं भनेर केही मान्छेहरूको उपस्थितिमा हामीले एक दुई दिन अगाडि प्लान बनायौं।
सड़क मरमतको काममा स्थानीयवासीसँगै दुईवटा ट्र्याक्टर र डोजर समेत प्रयोग गरिएको छ। यसको खर्च व्यवस्थापन भने कैलाली जिल्ला समन्वय समितिका पूर्व सभापति समेत रहनुभएका स्थानीय सूर्य बहादुर थापाले एकल रूपमा गर्नुहुने भएको छ। सरकारले जनताका लागि काम नगरेपछि जनता आफै एकजुट भएर आफ्ना लागि आफै काम गर्न थालेको उहाँको प्रतिक्रिया छ।
कमसेकम यो दशैं तिहारमा जनताले आफ्नो घर जान पाउन्, यो बाटोमा जहिले पनि मोटरसाइकल एक्सिडेन्ट भएको छ, गाडीहरू एक्सिडेन्ट भएका छन्, धेरै एक्सिडेन्टहरू भएका छन्, त्यसले गर्दा अब चाडपर्वमा पनि जनताले आफ्नो घर जानका लागि सहज ढंगले यो बाटो बनोस् भन्नुको लागि यो पहल गरेको।
नेतृत्वले यो सड़क सुधारका लागि जिम्मेवार बनी नागरिकको दैनिकी सहज बनाउन लागि पर्नु पर्ने स्थानीयको माग छ। लोकु सिंह ठकुरी, रेडियो नेपाल, कैलाली।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको राष्ट्रपतीय बहसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आमने सामने बहस गर्नुभएको छ। बहसमा ह्यारिस र ट्रम्प बीच अर्थव्यवस्था, गर्भपतन, आप्रवासन, पालेस्टाइनी इजरायली द्वन्द, युक्रेन संकट, अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन लगायत प्रमुख अमेरिकी विषयमा केन्द्रित भएको थियो। बहसमा दुवै नेताले देशभरिका मतदातालाई आफ्नो दललाई मतदान गर्न आग्रह गर्नुभएको थियो भने करिब 90 मिनटसम्म चलेको बहसपछि उहाँहरूले हात मिलाएर आपसमा विदा हुनुभयो। एबीसी न्यूजले आयोजना गरेको बहस जूनमा राष्ट्रपति जो बाइडेन र ट्रम्प बीचको पहिलो बहसपछि सन् 2024 निर्वाचन सम्बन्धी दोस्रो बहस हो भने ह्यारिसको यो पहिलो हो। बहसमा ट्रम्पको कठोर आरोपमा राष्ट्रपति बाइडेनको फितौलो प्रस्तुति भएको भन्दै डेमोक्रेटिक दलका नेता कार्यकर्ता शुभेच्छुकबाट नै उम्मेद्वारी त्याग्नका लागि आएको बढ़दो दबावपछि बाइडेनले आसन्न राष्ट्रपतीय चुनावको दौड़बाट बाहिरिएको घोषणा गर्नुभएको थियो। राष्ट्रपति निर्वाचनको करिब 2 महिना मात्र बाँकी रहेको अवस्थामा भएको यो बहसले कड़ा प्रतिस्पर्धाको अवस्था देखाएको छ। ह्यारिस र ट्रम्पले नोभेम्बर 5 हुने चुनावपछि एकअर्काको जीतपछिका योजना र कार्यक्रमबारे बहसमा चर्चा गर्नुभएको थियो। यागी नामक आँधीका कारण उत्तरी भियतनाममा आएको बाढ़ीमा परि मृत्यु हुनेको संख्या 179 पुगेको छ। एसियाको यस वर्षकै सबैभन्दा खराब उक्त आँधीमा परि 10,000 मानिसहरू विस्थापित भएको त्यहाँको विपद व्यवस्थापन एजेन्सीले जनाएको छ। आँधीसँगै आएको बाढ़ी पहिरोमा परि 764 घाइते भएको जनाइएको छ। आँधीले गत शनिबार भियतनामको उत्तर पूर्वी तटमा पहिरो जाँदा औद्योगिक र आवासीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको थियो भने त्योभन्दा अघि फिलिपिन्स र चीनको दक्षिणी टापु हाइनानमा ठूलो विनाश गरेको थियो। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा एउटा मिनी ट्रक पल्टिएर नहरमा खस्दा कम्तीमा 7 मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी गाजापट्टिको रफा शहरमा हमासको तेल अल सुल्तान बटालियनका कमाण्डर महमूद हमदानको मृत्यु भएको दावी गरेको छ। ड्रोन निगरानीको माध्यमबाट हमास सेलहरू पत्ता लगाई इजरायली वायुसेनाले आक्रमण गरी छापा मार्ने क्रममा हमदान बटालियनका 3 अतिरिक्त कम्पनी कमाण्डरहरूसँगै मारिएको इजरायली सैन्य प्रवक्ता अभिचे आद्राइलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। गत अक्टोबरमा रफामा इजरायली सेनामाथि आक्रमण र अन्य कार्यवाहीको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको हमदानले बताउनु भएको छ। बटालियनको नेतृत्व तह र यससँग सम्बन्धित दर्जनौ अन्यलाई हटाइएको उहाँले घोषणा गर्नुभएको छ। यस विषयमा हमासको पक्षबाट भने हालसम्म कुनै टिप्पणी नआएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
सरकारले आन्तरिक राजस्व परिचालन रणनीति 2081 जारी गरेको छ। आर्थिक वर्ष 2081-82 आर्थिक वर्ष 2085-86 सम्मका लागि मध्यकालीन राजस्व परिचालन रणनीति जारी गरिएको हो। राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि 16 आवधिक योजनासँग समन्वय हुने गरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारी कोषलाई सुदृढ बनाउन आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानून र सञ्चालन प्रणालीहरूसँग करदाताहरूको स्वैच्छिक परिपालना, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता सुदृढ गर्ने, कर र भन्सार प्रशासनलाई स्वचालित बनाउने लगायतका रणनीतिका उद्देश्यहरू रहेका छन्। कर राजस्व र कुल गारस्थ उत्पादन जीडीपी अनुपातलाई 16 पञ्चवर्षीय योजनाले निर्धारण गरेका राजस्व लक्ष्यसँग समन्वय गर्दै लगिने रणनीतिमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2079-80 18.9% रहेको राजस्व जीडीपी अनुपातलाई आर्थिक वर्ष 2085-86 को अन्त्यसम्ममा 23.5% पुर्याउने लक्ष्य रणनीति मार्फत लिइएको छ। यो अवधिमा कर राजस्व र जीडीपी अनुपात 16.2% बढेर 20.9% पुग्ने प्रक्षेपण गरिएको छ। चीनका उद्योगी व्यवसायीहरूले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालमा लगानीको अवस्थाका बारेमा छलफल गर्नुभएको छ। नेपालका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका 1 दर्जन भन्दा बढी व्यवसायीहरूले नेपालमा लगानीको वातावरणका विषयमा मन्त्री भण्डारीसँग अन्तर्क्रिया गर्नुभएको हो। अन्तर्क्रियाका क्रममा चिनिया व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयहरूमा जानकारी लिनुभयो। चिनिया व्यवसायीहरूलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्दै नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलताहरू नरहेको स्पष्ट पार्नुभयो। काभ्रेको पाँचखालमा चीनको लगानीमा उद्योग सञ्चालनको तयारी भइरहेको विषयमा मन्त्री भण्डारीले लगानीकर्ताहरूलाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो। उहाँले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनै पनि समयमा आइपर्ने समस्या समाधानका लागि सहयोग गर्न सरकारको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। धनगढ़ी उपमहानगरपालिका 2 स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन शुरू भएको छ। विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 4 जन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रम अन्तर्गत कुहिने फोरबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यास उत्पादन गर्न शुरू गरिएको हो। देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविन कान्त पन्तले बायोग्यास प्लान्टबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यासको बिक्री वितरणको काम शुरू भएको जानकारी दिनुभयो। खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता 1000 किलोग्राम रहेकोमा हाल 500 किलोग्राम उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो। प्लान्टबाट उत्पादित जैविक मलको प्रति किलो 20 र खाना पकाउने एलपी ग्यासको प्रति सिलिण्डर 1450 मूल्य कायम गरी बिक्री वितरण गरिएको निर्देशक पन्तले उल्लेख गर्नुभयो। बायोग्यास प्लान्ट निर्माणमा सरकारको 40% र देव ट्रेडिङ एण्ड म्यानेजमेन्ट सर्भिसको 60% लगानी रहेको छ। देव ट्रेडिङले 20 वर्षसम्म प्लान्ट सञ्चालन गरेर त्यसपछि धनगढ़ी उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिन्न थालेको बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदको 61 वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्न थालेको र पिलेसा गोवर्धनले पारा ओलम्पिकमा काँस्य पदक जित्नु एक कोशी ढुङ्गा साबित भएको बताउनुभयो। पलेसालाई दिइने रु 65 लाख पुरस्कार कर नकटाई छिट्टै दिने जानकारी जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने स्पष्ट पार्नुभयो। परिषदका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले अबको लक्ष्य एसियन गेम जापान ओलम्पिक खेल हुनुपर्ने बताउँदै त्यसको तयारी राम्रोसँग होस्, त्यस अनुसारको तालिम र अभ्यास होस् भन्ने चाहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाड़ीहरूलाई सम्मान वितरण गरिएको थियो। अपराजित कोशी प्रदेशको यात्रामा ब्रेक लगाउँदै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लीगको शीर्ष स्थानमा उक्लिएको छ। सातो बाटो स्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिसले कोशीलाई 4-0 पराजित गरेको हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले 4 खेलबाट 10 अङ्क जोडेको छ। पहिलो हार बिरेको कोशी दोस्रो स्थानमा धकेलिएको छ। कोशीले पहिलोपल्ट विभागीय टोलीसँग प्रतिस्पर्धा गरेको हो। यसैले अघिल्लो 3 खेलमा 100% जित निकाल्दै 9 अङ्क जोड्न सफल भएको थियो। पुलिसको जितमा अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती, अमृता जोशीले गोल गरे। नेपालले द हङकङ क्रिकेट सिक्सेस खेल्ने भएको छ। हङकङ क्रिकेट सिक्सेस नेपाली टोली सहभागी हुने नेपाली क्रिकेट संघ क्यानका प्रवक्ता छुप्पी लामाले बताउनु भयो। प्रतियोगिताको 19 संस्करण कार्तिक 16 18 गतेसम्म हुनेछ। प्रतियोगिताको साबिक विजेता दक्षिण अफ्रिका हो। सन् 2017 भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो। नेपाली क्रिकेट टोली विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज खेल्न मंगलबार मात्र क्यानाडा प्रस्थान गरेको छ।
अझै बम अब मौसम आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सुदूरपश्चिम प्रदेशका अधिकांश तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हावाहुरीसहित अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस सापेक्षिक आर्द्रता 95% आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरि साँझ 6:12 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आधुनिक र उत्पादनमूलक कृषि प्रणालीमा जानुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। हिंसा शब्द प्रयोगको विषयलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षी बीच भएको विवादले प्रतिनिधि सभाको बैठक प्रभावित। उपसभामुख इन्दिरा राणाले पदीय मर्यादा विपरीत कार्य गर्नुभएकाले राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने नेपाली कंग्रेसको निष्कर्ष। आजदेखि 3 दिन मनसून सक्रिय हुने भएकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह र अमेरिकी राष्ट्रपति उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच पहिलो पटक आमने सामने बहस। दुवै नेताद्वारा राष्ट्रपति निर्वाचनमा आफ्नो दललाई मतदान गर्न आग्रह। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।